यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुस। शुरूमा प्रमुख समाचार। संघीय संसदको वर्षीय अधिवेशन आजदेखि शुरू हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने। तीन दिनभित्र विद्यालयमा पठन पाठनको वातावरण बनाउन सरकार र आन्दोलनरत पक्षलाई सर्वोच्च अदालतको आदेश। देश बनाउन युवाहरूको संकल्प र सक्रिय प्रयास आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। गोर्खाको बारपा केन्द्रबिन्दु भई भूकम्प गएको आज 10 वर्ष पूरा। र पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको भारतको आरोपपछि पाकिस्तानद्वारा कड़ा प्रतिवाद।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ। आज शुरू हुने संसद अधिवेशनलाई बजेट अधिवेशन एवं वर्षे अधिवेशन पनि भनिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री परिषदको सिफारिशमा संसदको दुवै सदनको अधिवेशन आह्वान भएकाले आज दिउँसो 1 बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा अधिवेशन शुरू हुनेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम मार्फत संसदलाई सम्बोधन गर्नुहुनेछ। संसद सचिवालयले अधिवेशन सञ्चालनका लागि तयारी पूरा गरेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकमा सम्बोधन गर्नुहुने भएको छ। आज दिउँसो 1 बजे शुरू हुने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको पनि संसद सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई 3 दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ। सर्वोच्चले यस अवधिभित्र शिक्षकका माग सम्बोधन गर्ने वातावरण बनाउन पनि आदेश दिएको छ। रिट निवेदक श्रवण कुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुविदीको एकल इजलासले आन्दोलनरत शिक्षकहरूका जायज संविधान सम्मत मागहरू सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएको मितिले शिक्षकहरूलाई 3 दिनभित्र विद्यालय फर्कन र नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्न र देशभरका बालबालिकालाई पढ्न पाउने हकबाट वञ्चित नगराउन आदेश जारी गर्नु भएको हो। त्यस्तै शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा एसी बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्था सिर्जना हुन नदिनु आदेशमा भनिएको छ। सर्वोच्चले कक्षा 12 को वार्षिक परीक्षा अब नसार्न र तोकिएको समयमा नै गर्न समेत आदेश दिएको छ। नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले हिजो मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि संचारकर्मीहरूसँग प्रतिक्रिया दिनुहुँदै शिक्षा मन्त्री पन्तले वार्ताको माध्यमबाट आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न प्रयास गर्ने बताउनुभयो। मन्त्री पन्तले शिक्षकहरूका मागबारे आफू सामान्य जानकारी रहे पनि मन्त्रालयका तर्फबाट हालसम्म भएका प्रयासबारे जानकारी लिएपछि मात्रै आगामी कदमबारे बोल्न उचित हुने बताउनुभयो। आफू बोल्ने भन्दा काम गर्ने ठाउँमा आएको भन्दै मन्त्री पन्तले आफ्नो सम्पूर्ण ध्यान समस्या समाधानमा केन्द्रित हुने पनि बताउनुभयो। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगायतका विभिन्न मागहरू राखी विगत 24 दिनदेखि शिक्षकहरू आन्दोलनमा रहेका छन्। नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक समयमा पारित गर्न र शिक्षकहरूका समस्या समाधान गर्न पहल कदमी लिने निर्णय गरेको छ। माओवादी केन्द्र संसदीय दलको सिंहदरबारमा हिजो बसेको बैठकले शिक्षकहरू लामो समयदेखि सड़कमा रहे पनि सरकारले माग सम्बोधनमा चासो नदेखाएको निष्कर्ष निकाल्दै समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयक जस्ता महत्वपूर्ण विधेयकहरू संसदबाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनु पर्नेमा बैठकले जोड़ दिएको पनि उहाँले बताउनुभयो। बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले शिक्षकका मागहरू सम्बोधनका लागि सरकारलाई दबाव पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएको पनि प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो। बैठकमा आज शुरू हुने संघीय संसदको बैठकमा दलको तर्फबाट हुने प्रस्तुति र बजेट अधिवेशनमा सरकारका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम प्री बजेट बारे छलफल भएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले पार्टीले संचालन गरेको हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौँमा आयोजित जनप्रदर्शनमा जनसमर्थन देखिएको र काठमाडौँमा यथास्थिति र प्रतिगमन विरूद्ध आयोजना गरिएको प्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उचो बनाएको बताउनु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन युवाहरूको संकल्प र सक्रिय प्रयासको आवश्यकता रहेको बताउनु भएको छ। लोकतन्त्र दिवसका अवसरमा नेकपा एमाले हिजो काठमाडौँको भिरकुटी मण्डपमा आयोजना गरेको युवा उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुक विभिन्न संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक व्यवस्थासम्म आइपुगेको उल्लेख गर्नुहुँदै देशको मुहार फेर्न युवाहरूको अग्रणी पहल कदमी आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले समाजमा नकारात्मकता तथा भ्रम छर्ने प्रवृत्तिहरू बढ़ेर गएकाले यस्ता प्रवृत्तिहरूप्रति सचेत भई देश र लोकतन्त्रको रक्षाका लागि युवाहरू अघि बढ़न पनि आग्रह गर्नुभयो।
कुनै वैज्ञानिक आधार नभएको जन्मका आधारमा सामन्ती युगलाई फेरि फर्काउने आवाज पनि कता कता सुनेर थालेका छन्। यस्ता कुराहरूलाई देखिने गरी सुनिने गरी बुझिने गरी अस्वीकार गर्न आँट गर्न पर्दछ र यस्ता कुराहरूलाई अस्वीकार गर्दै देशको लोकतन्त्रको रक्षा गर्ने संविधानको रक्षा गर्ने र देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्ने।
प्रधानमन्त्री ओलीले सरकारको आयुबारे भएको हल्लाको पछि नलागि आगामी निर्वाचन र देशको समृद्धिका लागि दृढ भई लाग्न पनि आह्वान गर्नुभयो। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई गतिशील र समृद्ध बनाउन युवाहरूको साथ महत्वपूर्ण हुने बताउनुभयो। महासचिव पोखरेलले समाजलाई अस्थिरतातर्फ लैजाने चौतर्फी घेराबन्दी गर्ने तत्वलाई परास्त गर्दै युवाहरूले मुलुकको विकास र परिवर्तनको अभियानमा जोड़िन आवश्यक रहेको औल्याउनुभयो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाली युवा देशप्रति इमान्दार सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत हुनुपर्ने बताउनुभयो। उपप्रमुख डंगोलले युवाहरूले योजना अनुरूप काम गर्नुपर्ने समस्याको समाधान दिन सक्नुपर्ने पनि उल्लेख गर्नुभयो। कार्यक्रममा विभिन्न युवा प्रतिनिधिहरूले आफ्नो धारणा राख्नु भएको थियो। 2072 साल वैशाख 12 गते गएको गोर्खा भूकम्पको स्मरण गर्दै आज भूकम्प स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरिँदैछ। 10 वर्ष पहिले गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो। 7.6 म्याग्निच्युडको भूकम्पले 8,979 जनाले भूकम्पमा ज्यान गुमाएका थिए। भूकम्पमा परि 22,309 जना घाइते भएका थिए। सोही विनाशकारी भूकम्पको स्मृतिमा सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागि हो। काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहनेछ। सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगियौं भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागि हो। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्राकृतिक विपद भए पनि प्रत्येक वर्ष बढ़दै गएको अव्यवस्थित शहरीकरणले भूकम्पीय जोखिमलाई बढ़ाउँदै लगेको बताउनु भएको छ। भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भूकम्प जोखिममा पर्नुका मुख्य कारणहरू मध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना प्रमुख रहेको उल्लेख गर्नुभएको छ। प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बस्ने सुरक्षात्मक उपाय सम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी रहेकोतर्फ पनि राष्ट्रपति पौडेलले जोड़ दिनुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो गोर्खाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग सामूहिक छलफल गर्नुभएको छ। उहाँले जनप्रतिनिधि संघको संवादमा माओवादी नेतृत्वमा रहेका पालिकाका जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका परिवर्तन ल्याउनु पर्नेमा जोड़ दिनुभयो। साथै उहाँले जनप्रतिनिधिहरू उत्तरदायी र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने आवश्यकता पनि औल्याउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हे एक हातले पठाएको अर्को हातले पायो, विदेशमा या देशभरमा माछा पुछ्रे छायो, रुपियाँ पठाउन ए हजुर रुपियाँ पाउन कतै पनि दुःख गरी पर्दैन धाउन।
हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्क मार्फत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। माछा पुछ्रे ब्याङ्क,
कतै पनि दुःख गरी पर्दैन धाउन।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले इन्जिनियरहरूलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास निर्माणमा जोड़ दिनुपर्ने भन्दै सोही अनुसार काम गर्न आग्रह गर्नुभएको छ। हिजो ललितपुरमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजना सम्बन्धी योजना बनाउँदा राष्ट्र र जनताका आवश्यकता बुझेर सकारात्मक परिवर्तनमा लाग्नुपर्ने बताउनुभयो। उहाँले नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सरकार भएका सबैले ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताउनु भएको छ। मन्त्रालयमा नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच हिजो भएको वार्तामा उहाँले निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको विषयमा तर्क गरिराख्नुको औचित्य नभएको बताउनुभयो। मन्त्री पौडेलले निजी मेडिकल कलेजले निर्वाह भत्ता 48,000 रूपियाँ दिनुपर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने र त्यसपछि कलेजहरूले माग गर्दै आएको स्नातकोत्तरको सीट र शुल्क बढ़ाउने विषयमा वार्ता गर्न सकिने बताउनुभयो। निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले सरकारी सरह निर्वाह भत्ताको माग गर्दै विगत 22 दिनदेखि आन्दोलनरत रहेका छन्। आज आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी चिकित्सकहरूले दिएका छन्। नेपाली कंग्रेसका नेता डाक्टर शशांक कोइरालाले लोकतन्त्र सुदृढ़ीकरणका लागि सबै एकजुट हुन जरूरी रहेको बताउनु भएको छ। लोकतन्त्र दिवसका अवसर पारेर हिजो आफ्नो निवास महाराजगंजमा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले लोकतन्त्रलाई संरक्षण गर्दै प्रभावकारी कार्यान्वयनका लागि नेपाली कंग्रेस बलियो हुनुपर्ने र त्यसका लागि कंग्रेसमा गुट उपगुट नभई एक ढिक्का हुनुपर्ने आवश्यकता औल्याउनुभयो। जुम्लाको खलंगामा आयोजित हिमाली सम्वाद 13 बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। यही वैशाख 9 र 10 गते जुम्लाको खलंगामा सम्पन्न हिमाली सम्वादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको आवाज प्रस्फुटन गराउने विषयमा विभिन्न सुझाव दिइएको छ। प्रहरीले गत चैत 15 गते काठमाडौँको तीनकुने क्षेत्रमा आगजनी तोडफोडमा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रे प्लान्चोक धुलीखेल 3 40 वर्षका मनोज भन्ने मिनोज थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। आगामी जेठ 9 गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ। हुम्लाका 15 60 वर्ष उमेर समूहका 96.04% नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागि हो। जिल्लाका 7 स्थानीय तह साक्षर पालिका घोषणा भइसकेकाले आगामी जेठ 9 गते साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। हिजो समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदण्ड र शर्तहरू पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न लागि जनाइएको छ। विगत केही दिनदेखि मध्य प्रदेशका जिल्लाहरूमा चर्को घामसँगै गर्मी बढ़ेका कारण जनजीवन प्रभावित बनेको छ। जनकपुर धामबाट हाम्रा संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
जलवायु परिवर्तनका कारणले मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेको छ। जलवायुमा आएको परिवर्तनका कारणले कतिपय जलाशय तथा सार्वजनिक झीलहरू सुकेका कारणले परम्परागत माछाहरू लोप भइरहेका छन्। धनुषाका अगुवा किसान योग नारायण यादव:
पहिला चाहिँ पोखरीमा पानी कम हुँदैन थियो, अहिले प्राय जसो पोखरीमा पानी धेरै कम भइसकेको छ। कुनै कुनै ठाउँमा पम्प सेटले मात्रै पानी हालेको छ, सबै ठाउँमा पम्प सेटको अवस्था छैन, त्यही भएर अहिले माछा व्यवसायको किसानहरू पोखरीवालाहरू धेरै धडापमा छ।
नेपालमा 16,000 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा माछा खेती हुने गरेको छ। नेपालमा माछा उत्पादन वार्षिक रूपमा 1,13,000 मेट्रिक टन हुने गरेको छ। जलवायु परिवर्तनका कारणले माछाको क्षेत्र तथा उत्पादनको समय परिवर्तन भएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई धनुषाका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत तिवारी:
मधेसमा टेम्परेचर अलिकति बढ्यो छ, त्यसले गर्दा माछाको जुन प्रजनन ब्रिडिङ समयहरू थियो त्यो चेन्ज भएको छ। माछाको प्रजनन कार्यहरू माघको लास्ट विकदेखि नै सुरु हुन्छ, त्यसले गर्दाखेरि प्रजनन कार्यमा पनि यसको प्रभावहरू परेको देखिन्छ। नदीहरूको पनि वाटर फ्लो घटेको छ, त्यसले गर्दाखेरि विभिन्न माछाहरूको जुन प्रजनन गर्ने ठाउँहरू थियो त्यो पहिलाको ठाउँहरू विनाश भएर नयाँ नयाँ ठाउँहरू डेभलप भएको छ। र खास गरिकन टेम्परेचर जुन हाई छ, पोखरीहरू सुक्छ, ड्राई पनि हुन्छ, त्यसले गर्दाखेरि पानी व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ।
माछाको उत्पादनले नेपाल आत्मनिर्भर बन्दै गएको भएदै पनि अहिले पनि वार्षिक रूपमा 18,000 मेट्रिक टन माछा अपुग रहेको छ। नेपालको कुल माछा उत्पादन मध्ये 60% माछा मधेस प्रदेशका जिल्लाहरूमा उत्पादन हुने गरेको छ। प्राकृतिक जलाशयहरूको संरक्षण एवं जलवायु अनुकूलनको काम गर्न सकेको खण्डमा माछामा पर्ने नकारात्मक प्रभावलाई न्यून गर्न सकिन्छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, जनकपुर धाम।
तराई मधेसमा चर्को गर्मीसँगै जनजीवन प्रभावित भएको हाम्रा जनकपुर स्थित संवाददाता अजय कुमार झाले बताउनु भएको छ। गर्मीको असर माछा पालनमा पनि परेको छ। जलवायु परिवर्तनले तराईको माछा पालनमा पारेको प्रभाव सम्बन्धी यो थियो अजय कुमार झाको रिपोर्ट। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले यसको कड़ा प्रतिवाद गरेको छ। कश्मीर हमलामा पाकिस्तानको हात रहेको भारतको आरोपपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाउनु भएको थियो। बैठकपछि जारी गरिएको वक्तव्यमा पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको दृढ़ र समुचित ढंगले जवाब दिने उल्लेख गरिएको छ। भारतले पाकिस्तानसँगको पानी बाँडफाँड सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकको भिसा खारेज गर्ने निर्णय यसअघि लिएको थियो। पाकिस्तानले जवाफमा भारतीय कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गरेको छ र भारतीय नागरिकको भिसा रद्द गरिएको छ। यद्यपि सिख तीर्थयात्रीहरूलाई यसबाट छूट दिएको छ। इजरायली हवाई आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 29 प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा विभागका अनुसार जाविलिया शरणार्थी शिविरमा भएको पछिल्लो आक्रमणमा 10 प्रहरी अधिकृतको ज्यान गएको छ। उद्धार कर्मीहरूले आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न अप्ठ्यारो भएको बताएका छन्। इजरायली सेनाले उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमाण्ड केन्द्र भएको दावी गरेको छ। अन्य हवाई आक्रमणहरू गाजा शहर, खान युनिस र देइर अल बालाहा क्षेत्रमा पनि भएको जनाइएको छ। रूसले युक्रेनको कियवमा गरेको क्षेपास्त्र आक्रमणमा कम्तीमा 9 मृत्यु भएको छ भने 60 भन्दा बढ़ी घाइते भएका छन्। कियवले यो आक्रमणलाई 3 युद्धमा राजधानीमा भएको सबैभन्दा घातक आक्रमण मध्ये एक भएको प्रतिक्रिया दिएको छ। आक्रमणले राजधानीका 5 जिल्लामा क्षति पुगेको छ भने प्रशासनिक भवनहरूमा आगलागी भएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता भई कारोबार गरिरहेका लगातार 6 महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गर्दै आगामी 2 हप्ताभित्र कर विवरण पेश गरी कारोबार नियमित गर्न आग्रह गरेको छ। विभागले वेबसाइटमा नाम सार्वजनिक गरी करदाताले आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय मार्फत विवरण बुझाउन सक्ने जनाएको छ। यसरी विवरण सार्वजनिक भएका करदातामा अधिकांश साना उद्यमी रहेका छन्। नेपालमा भ्याटमा दर्ता हुने करदाताको संख्या करिब 3.5 लाख रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। डोटीको बडीकेदार गाउँपालिकामा अल्लोको प्रशोधन गरी कपड़ा उत्पादन शुरू गरिएको छ। वन जंगलमा खेर गइरहेको अल्लोबाट कपड़ा उत्पादन सम्बन्धी गाउँपालिकाले तालिम दिएपछि अल्लोको कपड़ा उत्पादनमा स्थानीय सक्रिय भएका बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताउनुभयो। अल्लोको कपड़ाबाट कोट, टोपी, झोला, जुत्ता लगायतका सामग्री उत्पादन हुने गरेको छ। भारतका विद्युत, आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले नेपालकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रूपमा रहेको मुक्तिनाथ क्षेत्रको भ्रमण गरेपछि त्यसले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुगेको सरोकारवालाहरूले बताएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका खट्टरले बुधबार मुक्तिनाथ मन्दिर दर्शन तथा त्यस क्षेत्रको भ्रमण गर्नुभएको हो। ऊर्जा मन्त्री खड्काले भारतीय मन्त्रीको मुक्तिनाथ भ्रमणले नेपाल भारत बीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबूत बनाएको र धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुर्याएको बताउनुभयो। भारतीय विद्युत मन्त्री खट्टरले नेपाल धार्मिक तथा ऐतिहासिक रूपमा पवित्र भूमि रहेको भन्दै मुक्तिनाथ तथा पशुपतिनाथको दर्शन गर्दा आफूलाई आनन्द महसुस भएको बताउनुभयो। नेपालको प्रमुख धार्मिक तीर्थस्थलका रूपमा रहेका पशुपति क्षेत्र, मुक्तिनाथ क्षेत्र, स्वर्गद्वारी क्षेत्र लगायतका धेरै धार्मिक स्थलहरूमा भारतबाट आउने पर्यटकको संख्या पछिल्लो समय बढ़दै गएको छ। यस साताको शेयर कारोबारको अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार बिहिबार भने केही बढ़ेको छ। बिहिबार शेयर बजार 2.07 झिनो अंकले बढ़ी 2658 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आर्थिक समाचारका साथमा सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
नेपालले आगामी जूनमा स्कटल्याण्डमा हुने त्रिगुणात्मक टी ट्वेन्टी आई सिरिजमा पहिलो खेल नेदरल्याण्डसँग खेल्ने भएको छ। आगामी जूनमा ग्लास्गोको क्लाइड्सडेल क्रिकेट क्लबमा हुने सिरिजमा घरेलु टोलीसहित नेपाल र नेदरल्याण्ड सहभागी हुनेछन्। क्रिकेट स्कटल्याण्डले उक्त सिरिजको तालिका बिहिबार सार्वजनिक गरेको हो। यस सिरिज जून 15 20 सञ्चालन हुनेछ। नेपाल र नेदरल्याण्ड्स बीचको पहिलो खेल भने जून 16 हुनेछ। सिरिजमा एक टोलीले एक अर्कासँग दुईपल्ट खेल्नेछन्। नेपालले जून 17 स्कटल्याण्ड, 18 नेदरल्याण्ड्स र 20 फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यस वर्ष श्रीलंकामा हुने तय दक्षिण एसियाली फुटबल महासंघ साफ पुरूष च्याम्पियनशीप निर्धारित समयमा नहुने भएको छ। अब प्रतियोगिता सन् 2026 मात्र हुने साफले जानकारी दिएको छ। मार्केटिङ साझेदारी स्पोर्ट्स फाइभको चाहना अनुसार च्याम्पियनशीप स्थगित गर्ने निर्णय गरिएको साफले जनाएको छ। उक्त साझेदारले प्रतियोगिता होम एण्ड अवे ढाँचामा सञ्चालन गर्न चाहेको बताइरहेको छ, जुन अहिलेका लागि भने सम्भव छैन। सप्तरीको राजविराजमा सम्पन्न मधेस प्रिमियर लीग एमपीएल क्रिकेटको उपाधि मिथिला वारियर्सले हात पारेको छ। बिहिबार स्थानीय पवि मावि खेल मैदानमा मिथिला वारियर्स र बलान बिहुल बीच भएको फाइनल खेलमा बलान बिहुललाई 5 विकेटले पराजित गर्दै वारियर्सले उपाधि उचालेको हो। प्रतियोगिताको विजेताले 9,01,000 र उपविजेताले 4,01,000 रूपियाँ पुरस्कार प्राप्त गरेको हाम्रा संवाददाता कृष्ण मण्डलले जनाएका छन्। बाँसबारी क्लबले शहीद स्मारक बी डिभिजन लीगमा नयाँ बस्ती क्लबमाथि सहज जित निकालेको छ। एन्फा मैदानमा बिहिबार भएको खेलमा बाँसबारीले नयाँ बस्तीलाई 2-0 गोलले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। जितसँगै बाँसबारीले 8 खेलबाट 12 अङ्क जोडेको छ। पराजित नयाँ बस्तीको समान खेलबाट 8 अङ्क पुगेको छ। लीगमा बी डिभिजनका 14 टोली बीचमा प्रतिस्पर्धा भइरहेको छ।
राजेन्द्र विक्रम साई, अब मौसम। आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै सोही प्रदेशको हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 32 34 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:30 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संघीय संसदको वर्षीय अधिवेशन आजदेखि शुरू हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने, तीन दिनभित्र विद्यालयमा पठन पाठनको वातावरण बनाउन सरकार र आन्दोलनरत पक्षलाई सर्वोच्च अदालतको आदेश, देश बनाउन युवाहरूको संकल्प र सक्रिय प्रयास आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। गोर्खाको बारपाक केन्द्रबिन्दु भई भूकम्प गएको आज 10 वर्ष पूरा र पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको भारतको आरोपपछि पाकिस्तानद्वारा कड़ा प्रतिवाद। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।